यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। पृथ्वी राजमार्गको कृष्ण भीरमा सड़क भाँसिएपछि यातायात पूर्ण रूपमा अवरूद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह। बटेकोशी बाढ़ीमा मृत्यु भएका 794 जनाको शव फेला, 2502 जना अझै सम्पर्कविहीन। भटेकोशी बाढ़ीपछि सम्पर्कविहीनहरूको खोजीका लागि त्रिशुली 3A प्राविधिक टोली परिचालन। बाढ़ीपछि प्रभावित नेपाल चीन सीमानामा नेपाल टेलिकमको मोबाइल सेवा शुरू र साइप्रसमा 260 जना यात्रु सवार पानी जहाज दुर्घटना, कम्तीमा 90 जना बेपत्ता। समाचार अब विस्तारमा। कृष्ण भीरमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। त्रिशुली नदीमा गएको बाढ़ीले सड़कको तल्लो भाग कटान गरेपछि आज कृष्ण भीरमा करिब 20 मिटर लम्बाईको सड़कको आधाभन्दा बढ़ी भाग भाँसिएको छ। यसैगरी नदीमा पानीको बहाव बढ़दा गल्छी गाउँपालिकाको चिरौदीमा 4 घरमा क्षति पुगेको छ। काठमाडौँ जोड्ने लाइफलाइन सड़क मानिएको पृथ्वी राजमार्ग अवरूद्ध भएसँगै सरकारले हेटौडा हुँदै त्रिभुवन राजपथ बाइरोडबाट अत्यावश्यक सामान ढुवानी गर्ने तयारी गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौँबाट बाहिरिने सवारी साधनलाई तत्कालका लागि 2 वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। उहाँका अनुसार ठूला सवारी साधन काठमाडौँ बाइरोड नौबिसे पालुङ भैंसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना सवारी साधन तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। कान्ति लोकपथमा पहिरो गएर सड़क अवरूद्ध भएकाले उक्त सड़क पनि तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो। पृथ्वी राजमार्गको कृष्ण भीरमा आज बिहान भाँसिएको सड़क अध्ययनका लागि सड़क विभागले विज्ञ टोली पठाएको छ। सड़क चिरिएर भाँसिएपछि कसरी मरमत गर्ने बारेमा अध्ययन गर्न विभागले टोली पठाएको हो। नौबिसे मोगलिन सड़क आयोजनाको पश्चिम खण्ड मोगलिन मलेखुका रेजिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सड़क सहजै मरमत गर्न मिल्ने अवस्था छैन। विक्रमसम्म 2056 पहिरो झरेको ठाउँमा सड़क भाँसिएर चर्किएको हो। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 794 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 13 जना, नुवाकोटमा 52 जना, धादिङमा 50 जना, चितवनमा 264 जना, गोर्खामा 61, तनहुमा 37, नवलपरासी पूर्वमा 197 जना र नवलपरासी पश्चिममा 120 जना गरी 794 जनाको शव फेला परेको हो। यस्तै बाढ़ीका कारण हालसम्म 2502 जना सम्पर्कविहीन रहेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त 60 मेगावाटको त्रिशुली 3A सुरुङको मुख भेटिएको छ। प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम नेउपानेले त्रिशुली 3A सुरुङको मुख भेटिएको जानकारी दिनुभएको छ। त्रिशुली 3A जलविद्युत आयोजना 40 मिटर अपस्ट्रीममा भर्टिकल होल भन्दा 8 मिटर तल सुरुङको मुख भेटिएको नेउपानेले जानकारी दिनुभयो। त्रिशुली 3A जलविद्युत आयोजनामा 42 जना सम्पर्कविहीन छन्। उनीहरूको खोजीमा नेपाली र विदेशी प्राविधिक टोली परिचालन भएको छ। त्रिशुली 3B आयोजनाको हालसम्म फ्रन्ट फेसमा 4 पल ड्रिलिङ सम्पन्न भएको छ। प्राप्त प्रगतिका आधारमा अहिले फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढ़ाउने तयारी भइरहेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी बाढ़ीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज विदुर नगरपालिका 1 ढुङ्गे पुग्नुभएका वहाँले सिन्धुपाल्चोक स्थित तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरोला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध गरिसकेको जानकारी दिनुभयो। मन्त्री खनालले जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनिया र भारतीय विशेषज्ञलाई बोलाइएको स्पष्ट पार्नुभयो। नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रका थप 7 स्थानमा आज सेवा सुचारू गरेको छ। यससँगै बाढ़ी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइटहरू पुनः सञ्चालनमा आएका छन्। आज सञ्चालनमा आएका साइटहरूमा रसुवा जिल्ला अन्तर्गत नेपाल चीन सीमानामा रहेको रसुवा बोर्डर साइट लगायत अप्पर सेन्जेन, छापथोके, जिपजिपे र गतलाङ साइटहरू रहेका नेपाल टेलिकमले जनाएको छ। त्यसै गरी नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइट पनि पुनः सञ्चालनमा आएका छन्। नेपाल टेलिकमले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ। यसअघि भदौ 14 गतेसम्मका लागि निशुल्क भोइस कल, प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराइएको थियो। राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले उक्त सुविधा थप समयका लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बाढ़ी प्रभावित क्षेत्रमा उद्धारसँगै सब संकलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा भइरहेका उद्धार, राहत सामग्री वितरण तथा सब संकलन लगायतमा सरकारले गरिरहेको कामबारे आज जानकारी गराउँदै मन्त्री डाक्टर तिमिल सिन्हाले सब संकलनकै लागि 2 डेडिकेटेड हेलिकप्टर सञ्चालन गरिएको जानकारी दिनुभयो। युनाइटेड अरब इमिरेट्स यूएई सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि 10 मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा यूएई एडको टोलीले बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताउनु भएको प्राधिकरणले जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले नेपालमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित समुदायको स्वास्थ्य सेवा उपचारका लागि 1,50,000 अमेरिकी डलर बराबरको सामग्री प्रदान गरेको छ। डब्ल्यूएचओले दक्षिण पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष मार्फत 1,50,000 अमेरिकी डलर बराबरको आपतकालीन सहायता उपलब्ध गराएको विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डाक्टर निलेश बुद्धले जानकारी दिनुभयो। यसैगरी बाढ़ी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशनले 50,00,000 सहयोग गर्ने भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कांग्रेसले बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकपछि प्रवक्ता देवराज चालिसेले 1 करोड़ रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो। प्रवक्ता चालिसेले पीड़ितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीड़ितसम्म तत्कालै राहत पुर्याउन आग्रह गर्नुभयो। उहाँले विभिन्न जिल्लाका नागरिक पनि पर्यटन र व्यावसायिक सिलसिलामा रसुवा र नुवाकोट पुगेको समयमा बाढ़ीबाट पीड़ित हुन पुगेको बताउँदै तिनको पनि खोजबिन र सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। रसुवाको भोटेकोशीमा गएको बाढ़ीमा हराइरहेका मध्ये मधेस प्रदेशका 30 परिवारको सम्पर्कमा आएका छन्। मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार बाढ़ीमा परेर हराइरहेका मधेस प्रदेशका 192 जना मध्ये आजसम्म 30 परिवारको सम्पर्कमा आएका हुन्। यस्तै हालसम्म सप्तरीका 49, पर्साका 40, रौतहटका 19, बाराका 25, सर्लाहीका 19, महोत्तरीका 17, धनुषाका 13 तथा सिरहाका 10 जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको प्रवक्ता ढकालले बताउनुभयो। मधेसका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय तथा अन्य कामका लागि रसुवा पुगेका नागरिक समेत विपदको चपेटामा परेपछि परिवारजन चिन्तित बनेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। साइप्रसको उत्तरी भागमा आज एक पानी जहाज दुर्घटना हुँदा कम्तीमा 90 जना बेपत्ता भएका छन्। 265 भन्दा बढ़ी यात्रु बोकेको जहाज समुद्रमा पल्टिएपछि कम्तीमा 6 जनाको मृत्यु भएको र 172 जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। मौसम अनुकूल हुँदा पनि पानी जहाज दुर्घटना कसरी भयो भन्ने बारे अनुसन्धान शुरू गरिएको छ।
राजधानी प्रवेश गर्ने मुख्य मार्ग र पृथ्वी राजमार्ग बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले वैकल्पिक व्यवस्था गर्ने भएको छ। धादिङ बेनीघाट रोराङ गाउँपालिका स्थित कृष्णवीर नजिकै त्रिशुली नदीले कटान गरेर सड़क भाँसिएपछि मुलिङ काठमाडौँ सड़क खण्ड अवरूद्ध भएको छ। सड़क अवरूद्ध भएपछि आवश्यक सामग्री अभाव हुने आशंका बीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो। राजमार्ग अवरूद्ध भए लगतै निगमले वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाडौँ ल्याउने तयारी थालेको छ। ग्यासका धेरैजसो प्लान्ट तराईमै रहेको र त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटो मकवानपुरको बाटो हुँदै इन्धन र ग्यास ढुवानी गर्ने व्यवस्था गरेको निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले बताउनुभयो। शाहले इन्धन आपूर्तिको मुख्य ब्याकअप अम्लेखगंज डिपो भएकोले काठमाडौँमा पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नहुने बताउनुभयो। दिन अघिको अविरल वर्षाका कारण रोकिएका अधिकांश ट्याङ्कर शनिबार नै काठमाडौँ भित्रिसकेकोले तत्काल बजारमा इन्धनको कमी नहुने निगमले उल्लेख गरेको छ। सरकारले आइतबारदेखि हेलिकप्टर मार्फत बाढ़ी प्रभावित रसुवावासीलाई दाल चामल र नुन तेल लगायतका अत्यावश्यक खाद्य सामग्री वितरण शुरू गरेको छ। बिहान 3 हेलिकप्टर मार्फत 15 क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकिएको र थप हेलिकप्टर समेत प्रयोग गरी बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। खाद्य सामग्री पठाएको रसुवाका सहायक प्रमुख जिल्लाधिकारी दुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा सूचना प्रवाह सहज बनाउन नेपाल दूरसंचार प्राधिकरणले 20 स्थान सेटेलाइट फोन उपलब्ध गराएको छ। प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसंचार संघबाट विपद सहयोग स्वरूप प्राप्त ती फोन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो। उपलब्ध गराइएका कुल फोन मध्ये 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाइएको छ।
अब खेल समाचार। एसीसी प्रिमियर कप 2026 आइतबारबाट मलेसियामा शुरू भएको छ। 10 टीम सहभागी यो प्रतियोगिताको विजेता एसिया कपको लागि छनौट हुने एसिया क्रिकेट काउन्सिलले जनाएको छ। हालसम्म प्रतियोगिताका 2 संस्करण सम्पन्न हुँदा नेपाल र यूएई एक एक पटक च्याम्पियन भएका छन्। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल दोस्रो पटक एसिया कप खेल्ने लक्ष्यमा छ। रोहित कुमार पौडेलको कप्तानीमा सन् 2023 नेपाल यूएईलाई हराउँदै एसिया कपका लागि छनौट भएको थियो। एसीसी प्रिमियर कपको समूह एमा नेपाल सहित हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबिया रहेका छन्। समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर छन्। नेपालको खेल तालिका अनुसार भदौ 15 बहराइन, 18 गते मलेसिया, 21 गते साउदी अरेबिया र भदौ 23 गते हङकङ विरूद्ध खेल्नेछ। नेपाली टीममा सन्दीप लामिछाने कप्तान, आसिफ शेख, अर्जुन कुमार, रोहित कुमार पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसीर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्। नेपालले सोमबार बहराइनसँग प्रतिस्पर्धा गर्नेछ। एसिया कप सन् 2027 बंगलादेशमा हुनेछ। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 चार विधामा मनोनयनमा परेका खेलाड़ी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ। एनएसजेएफको खेलाड़ी छनौट समितिले आइतबार वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष उत्कृष्ट युवा खेलाड़ी र वर्ष उत्कृष्ट प्रशिक्षकमा 5 जनाको नाम सार्वजनिक गरेको हो।
अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशको तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशको पहाड़ी र तराई तथा बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक. पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि यातायात पूर्ण रूपमा अवरूद्ध. वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह. भटेकोशी बाढ़ीमा मृत्यु भएका 794 जनाको शव फेला. 2502 जना अझै सम्पर्कविहीन. भटेकोशी बाढ़ीपछि सम्पर्कविहीनहरूको खोजीका लागि त्रिशुली 3A प्राविधिक टोली परिचालन. बाढ़ीपछि प्रभावित नेपाल चीन सीमानामा नेपाल टेलिकमको मोबाइल सेवा शुरू. र साइप्रसमा 260 जना यात्रु सवार पानी जहाज दुर्घटना. कम्तीमा 90 जना बेपत्ता. हवस् त, राति 9 बजेको समाचार सकियो. 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ. नमस्कार.